लेकिन अगर आप दूसरे वाक्य देखें तो इसमें जो आप जो लोग जो पंजाब की तरफ जा रहे होते हैं सादाबाद की तरफ या फिर कराची की तरफ जा रहे होते हैं, जो जिनमें ज्यादातर सेटलर्स होते हैं, जिनमें पंजाबी होते हैं और उर्दू बोलने वाले मारवाड़ी होते हैं, उनके ऊपर शांति गार्ड भेज के उन पर अटैक किया जाता है और उनको मारा जाता है। ये पैटर्न हमें काफी अच्छे से नजर आ रहा है। अगर इसको हम सिर्फ ये कहेंगे कि कोई, और ये पहली दफा ऐसा हुआ कि पश्तून बैठे हुए थे, क्योंकि बस अगर आप देखें तो पश्चिम से आ रही थी, पश्चिम से, और ये जा रही कराची की तरफ। तो इसमें ज्यादातर जो इस दफा लोग जिन्होंने शहादत जिनको मिली है वो ज्यादा पश्तून थे और
सही
बाकी जो थे पंजाबी भी थे। ये महसूस नजर आ रहा है और कल में
नुमान
देखने को
नुमान
मिलती
कदा
नजर आ
कलामी
रहा है।
होगी। मैं हम आपको टेलीफोन पे दोबारा कनेक्ट करते हैं, क्योंकि स्काइप पे जो रिसेप्शन हमें आ रही है हम आपको ज़्यादा बेहतर तौर पे नहीं सुन पा रहे, तो टेलीफोन पे यकीनन हमारे लिसनर्स आपको बेहतर अंदाज़ में सुन सकेंगे। जनरल दीपांकर बनर्जी साहब, आपका भी बहुत शुक्रिया और खैर मकदम। बहुत अफसोसनाक ये वाक़या है, और अगर हम पाकिस्तान के ऑफिशियल्स के हालिया दिनों में बयान का जायज़ा लें, तो ना सिर्फ वहाँ पे आप बाकायदा तौर पे गैर मुल्की हाथों पे ज़्यादा फोकस नज़र आता है, और आपको मालूम है कि जब गैर मुल्की हाथों का तذکرہ होता है भारत और पाकिस्तान में, तो उससे मुराद या उससे मकसद कौन क्या होता है, और ख़ास तौर पे जब ये रेफरेंस बनता है, अभी हालिया जो स्टेटमेंट था भारत के वज़ीर दिफा का, तो इसमें पाकिस्तानी ऑफिशियल्स के बकौल भी और एनालिस्ट के बकौल भी उसमें ज़्यादा जान पड़ जाती है। तो ये जो सानहा या ये जो वाक़या हुआ है, अगर इस को सामने रखते हुए उंगलियां भारत पे उठाई जाएंगी, तो क्या ये किसी हद तक इसका कोई लॉजिक या कोई जवाब बनता होगा आपके ख्याल में?
दोस्तों को कॉन्फिडेंस दिलाना चाहता हूं कि इस पे भारत का बिल्कुल कोई हाथ नहीं है, कोई कार्रवाई नहीं है। ये पाकिस्तान के अंदरूनी बात है।
सही
भारत की तरफ से इसमें बलूचिस्तान में हम कुछ कर नहीं सकते और नहीं कभी भी किया नहीं है। ये जो बात है, मेरे विचार में दो किस्म की लड़ाई चल रहा है बलूचिस्तान में। एक तो एक आजादी की लड़ाई जो आपको मालूम है 1950 साल से चल रहा था, जब जनरल अयूब खान ने उनके ऊपर हरकत की है और वहां से अब तक उसका खत्म नहीं हुआ है। दूसरा है, आपको मालूम है ये शिया सुन्नी सेक्टेरियन कॉन्फ्लिक्ट जिसमें ईरान भी शामिल हो गए हैं। ईरान के बरखिलाफ कार्रवाई हो रहा है इसलिए वो भी शामिल है इसकी लड़ाई में। और ये दो अलग अलग किस्म की लड़ाई है और ये भयानक लड़ाई है, हम मानते हैं। और अब मैं पाकिस्तान दोस्तों को सब मैं यकीन दिलाना चाहता हूँ कि भारत के इसमें कोई हाथ नहीं है। भारत के कोई सरकार से, ये फौज के और कोई एस्टेब्लिशमेंट के साथ तरफ से एक कोई हाथ ये इसमें अंदर पाकिस्तान के अंदरूनी बात में बिल्कुल नहीं है।
तो जनरल बनर्जी साहब, क्या ये महज इत्तेफाक होगा जो एक हवाला या रेफरेंस बनता है भारत के वज़ीर दिफा का बयान, के दहशतगर्दी का खात्मा या उसका हल दहशतगर्दी के ज़रिए ही निकाला जाए, कांटे से कांटा निकाला जाए, तो क्या इससे उसको जोड़ा नहीं जा सकता है?
नहीं, देखिए भारत में और भी अंदरूनी लड़ाई चल रहे हैं, कहीं कहीं वही नॉर्थ ईस्ट में भी होता हो रहा है, कश्मीर में भी है। आपको मालूम है कि क्रॉस बॉर्डर टेररिज्म वहां चल रहे हैं और ये वहां से, तो इसमें हमें तरतीब बनाना पड़ेगा। और तरतीब ये हर एक किस्म का अनेक अनेक किस्म का तरतीब होता है इसमें। हम पाकिस्तान के अंदर आपकी अंदरूनी बात में लड़ाई में हम कभी भी शामिल नहीं होंगे और कभी भी हम कर नहीं पाएंगे। और जैसे आप सोचते हैं बलूचिस्तान में पाकिस्तान के अंदर है, काफी अंदर है। यहाँ वहाँ हमारे हिंदू मुसलमान के जो फर्क हो गया है, यहाँ से इंडिया से कोई जाके वहाँ कोई कार्रवाई कर नहीं पाता है और वहाँ कोई भारत की तरफ से कोई मदद भी नहीं मिलता है। ये हमारे तरफ से बिल्कुल कोई इस मुताबिक कार्रवाई नहीं हो रहा है। मैं आपको ये कॉन्फिडेंस के तौर से ये कहना चाहता हूँ।
सही नुमान जफर साहब, आपसे हमारा दोबारा रابطہ बहाल हुआ है, आप टेलीफोन पे इस वक्त हमारे साथ हैं। आप हमें ये बताइएगा, बलूचिस्तान के अंदर मुख्तलिफ इंसर्जेंट्स ग्रुप्स हैं, तो जनरल दीपांकर बनर्जी साहब की बात को क्यों कर तस्लीम या कबूल ना किया जाए, और क्या ये मुल्क के अपने सिक्योरिटी इदारों की जिम्मेदारी नहीं है कि वो उसकी सिक्योरिटी को यकीनी बनाएं? क्योंकि एक क्रिटिसिज्म ये भी होता है कि जो मसाइल सिक्योरिटी इदारों से हल नहीं हो पाते, अगर आप उसको लेबल कर दें कि इसके अंदर गैर मुल्की हाथ मुलव्वस हैं, तो इसका मतलब यह है कि आप कभी भी उसको ट्रेस नहीं कर सकते, आपके पास एविडेंसेस जमा नहीं हो पाएंगे और वो खून एक हद तक रायगां जाएगा। क्या कहेंगे आप?
जी देखें, जहाँ तक जनरल साहब इस बात को सिंप्लीफाई कर रहे हैं, मैं नहीं समझता कि इतना सिंपल मामला है, क्योंकि जब मेरा ताल्लुक कुछ रिसर्च के साथ है और मैं जब हर्षन इंस्टीट्यूट में रिसर्च कर रहा था तो एक पेपर भी हमने इसमें लिखा था कि किस तरह अफगानिस्तान में पाकिस्तान और इंडिया मिलकर काम कर सकते हैं। तो ये बात एक तरह से ठीक कह रहे हैं कि बलोचिस्तान में हिंदू और मुस्लिम जो पाकिस्तानी है वो मिलकर रह रहे हैं, लेकिन एक और चीज़ जो यहाँ पे ये मेरे ख्याल भूल रहे हैं कि पाकिस्तान जो अफगानिस्तान के अंदर पाकिस्तान के बॉर्डर के साथ काफी ज्यादा काउंसुलेट्स कायम किए गए हैं और वहां से जो है ना इनको यहाँ से लोग भेजे जाते हैं और यहाँ पे वो अपनी कार्रवाई करके वापस जाते हैं। ये तो एक मतलब एस्टेब्लिश फैक्ट है, इसको तो कोई भी डिनाई नहीं कर सकता। और वो पूरी जो पिक्चर है उसमें रॉ का हाथ और इंडिया का हाथ है, इससे कोई डिनाई नहीं कर सकता और मेरे ख्याल जनरल साहब को भी नहीं करना चाहिए। दूसरी चीज जो आपने कही ये बिल्कुल सही बात है, मैं इसको बिल्कुल सपोर्ट करता हूँ। देखिए, इंटरनेशनल रिलेशंस के अंदर जब रियलिज्म की आप बात करते हैं तो हर मुल्क का एक अपना इंटरेस्ट होता है। इंडिया ने अपना इंटरेस्ट किसी भी तरीके से सेव करना है, अफगानिस्तान में किसी भी तरीके से अपना बालादस्ती कायम करनी है। पाकिस्तान के जो जो पॉलिसी मेकर्स हैं, जो उनको चाहिए कि इस बात को समझें कि इंडिया ने या दूसरे ममालिक जो हैं उन्होंने अपना काम करना है, आप अपना काम अच्छे तरीके से करें ताकि वो जो भी कार्रवाई करना चाहें आप उनको रोकें। ये कभी एक 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 रवाज बन चुका है कि जो भी मामला आता है हम उसको, ये इंडिया में भी ये रवाज है कि वहाँ एक छोटा सा मसला जो होता है कि उसको ISI के साथ अटैच कर दिया जाता है, और पाकिस्तान के अंदर भी ये रवाज जो पहले नहीं था अभी रिसेंटली ये भी शुरू हो गया कि जब भी कोई मामला होता है तो हम कहते हैं कि रॉ ने किया। भाई रॉ ने अगर किया है तो आपकी जिम्मेदारी कहाँ पे है, कहाँ पे आप शुरू होते हैं? मैं आपको अर्ज कर रहा हूँ कि मैं, क्योंकि मेरा ताल्लुक क्वेटा से है, मैं सारे मामला समझता हूँ कि किस तरीके से हुकूमत ने अपनी नाअहली से अपना सारा मामला जो है ये इंसर्जेंट ग्रुप्स के हवाले।
अब अगर एक और जरा इसका एक इंटरनल एंगल पे आते हैं,
पहले तो स्ट्रॉन्ग नहीं थे।
एक तो इंटरनल आपने सिक्योरिटी के हवाले से बताया, एक उसका सियासी एंगल भी है। आजकल पाकिस्तान के अंदर ये भी एक बड़ी ट्रेडिशन बन गई है कि कोई भी वाक्य होगा तो ऑल पार्टीज कॉन्फ्रेंस बुला लें। पार्लियामेंट आपके सामने एक बड़ा फोरम है जिसमें तमाम सियासी जमातें स्पेशली जिनकी नुमाइंदगी है वो वहाँ पर मौजूद होती हैं, लेकिन वो कहते हैं कि ऑल पार्टीज कॉन्फ्रेंस बुला ली जाए, वहाँ पर इसको डिस्कस किया जाए। CM बलोचिस्तान से मौसूम यह खबर आई है कि वो इस वाक्य पर ऑल पार्टीज कॉन्फ्रेंस बुलाना चाहते हैं। पोलिटिकल विल जो है वो कितनी ज़रूरी है और पोलिटिकल रोल कितना ज़रूरी है, क्योंकि बहुत टाइल ये सूबा रहा है और कई जाविये हैं यहाँ पे नजर आने वाली अस्करियत पसंदी के, दहशत गर्दी के, तो सियासी क़यादत को क्या करना है इसमें?
देखें, यहाँ पे ये जो इंसर्जेंसी स्टार्ट हुई है हमें इसकी जड़ में जाना पड़ेगा कि इंसर्जेंसी स्टार्ट क्यों हुई है। ये इनकी पॉलिटिकल विल बिल्कुल भी नहीं है, और मैं आप ही के फोरम पे मेरे ख्याल एक बार हर दफा ये बात कह चुका हूँ कि इनकी पॉलिटिकल विल नहीं है, इनके पास डायरेक्शन ही नहीं है कि यहाँ पे कहाँ पे हमने जाना है। आपके सेंट्रल लेवल के ऊपर, इस्लामाबाद लेवल के ऊपर आप देखिए, इनके पास कोई नेशनल सिक्योरिटी स्ट्रेटेजी नहीं है, सिर्फ एक नेशनल एक्शन प्लान इन्होंने बनाया। बलोचिस्तान लेवल के ऊपर इनके पास कुछ भी नहीं है, यानी कि मैं आपको अर्ज कर रहा हूँ ना कि बलोचिस्तान के जो हालात जिसको ये इंसर्जेंट ग्रुप कह रहे हैं, हम खुद इनको लोगों को देखते रहे हैं जिनका वहाँ पे बिल्कुल वेट नहीं होता था, और अब ये इतने स्ट्रांग हो गए हैं कि ये जो है ना वहाँ पे पूरी की पूरी मूवमेंट चला रहे हैं। क्यों चला रहे हैं? जब आप इनकी रूट्स में जाके देखते हैं तो बलोचिस्तान के हालात ये हैं कि वहाँ इलिटरेसी है, वहाँ इंतहाई एक्सट्रीम पॉवर्टी है, जो ऐसा सूबा जहाँ पे बहुत सारे मिनरल्स हैं जो कि इतने मतलब जो आपकी गैस देखें पूरे पाकिस्तान को सप्लाई होती है और उसका रिटर्न इनको क्या मिलता है? कुछ भी नहीं। उधर सेहत की फैसिलिटीज कुछ भी नहीं है, एजुकेशन की फैसिलिटी कुछ भी नहीं। तो उसके ऊपर आप मतलब अगर आप ये सवाल करें कि यार इंसर्जेंसी क्यों हो रही है, तो ये तो एक ऐसा सवाल है कि जिसके ऊपर हंसा जा सकता है और कुछ भी नहीं किया जा सकता। इनके पास कोई पोलिटिकल विल नहीं है, इन्होंने जो भी इंसर्जेंट ग्रुप्स हैं आज तक किसी ने किसी के साथ रब्ता करने की कोशिश नहीं की, उनको एक टेबल पर बिठाने की कोशिश नहीं की। जो आप नहीं करेंगे तो लाजमी बात है जिसका आप इंडिया का नाम लेते हैं या दूसरे ममालिक का नाम लेते हैं वो लाजमी बात है उनको यूज करेंगे अपने इंटरेस्ट को इस्तेमाल करने के लिए। इसमें तो कोई रॉकेट साइंस नहीं है इस्तेमाल मतलब समझने के लिए। तो मेरा ख्याल है जो आपकी पोलिटिकल इलीट इस वक्त मौजूद है बलोचिस्तान गवर्नमेंट में भी और सेंट्रल लेवल पे भी, इनके पास इतनी कैपेबिलिटी नहीं है कि ये इसको जो है ना हल कर सकें। और हर बात का हल ये नहीं होता कि आप एक कॉन्फ्रेंस बुला लें और उसमें सारी पार्टियां बैठ के जो है ना थोड़ा सा टाइम गुजारें और उठ के चले जाएं, कोई सलूशन इनके पास नहीं है।
नुमान हमारे साथ रहेगा, सामीन एक चंद सेकंड की ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और अभी इसी मौजू पे हमारा फोकस जारी रहेगा। जनरल दीपांकर बैनर्जी जो कि डायरेक्टर हैं इंस्टीट्यूट ऑफ पीस एंड कॉन्फ्लिक्ट स्टडीज़ के, नई दिल्ली से हमारे साथ हैं और हमें ज्वाइन कर रखा है चौधरी नुमान जफर ने, एक्सपर्ट हैं इंटरनेशनल सिक्योरिटी के और इस वक्त सऊदी अरेबिया से हमारे साथ मौजूद हैं। एक ब्रेक लेते हैं। We'll be right back. پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن, پروڈیوسر ہیں ہمارے ساتھ اریشا خان اور انجم ہیرل گل, جبکہ اسٹوڈیو انجینئرز آج ہمارے ساتھ ہیں ڈین کرافٹن اور جان رائیڈن. اور پروگرام کے اس سیگمنٹ میں ہم بات کر رہے ہیں پاکستان کے اندر عسکریت پسندی, خاص طور پہ بلوچستان کا واقعہ زیر بحث ہے, اور اس پس منظر میں پاکستان کی سیکیورٹی کے ادارے اور پاکستان کی سیاسی قیادت وہ کیا کہہ رہی ہے, ریئیکشن کس طرح کا آ رہا ہے, اس پہ ہم بات کر رہے ہیں. جنرل دیپانکر بینرجی صاحب, ابھی ہم نے یہ دیکھا کہ ابھی دونوں حکومتیں اگر یہ دیکھا جائے پاکستان اور بھارت میں نئی بنی تھیں, اور اس کے بعد ایک انگیجمنٹ کی کوشش نظر آئی, لیکن اب وہ سب کے سب ایک طرح سے سبوتاج ہوتی ہوئی نظر آتی ہے. جو سیریز آف انسیڈنٹس یا ایونٹس ہیں اور ایلیگیشنز دونوں طرف سے آئے ہیں, وہ لگتا ہے کہ ان تعلقات کو اب بہت پیچیدگی کی طرف لے کے جا رہے ہیں. آپ کا انالیسس کیا ہے, اور وہ کیا یہ سمجھا جائے کہ وہ جو کوششیں ہو رہی تھیں وہ زیادہ اب برابر یا ان کا کچھ ثمر نہیں نکلے گا؟
دیکھیے, پہلے سے چھوٹی سی بات ہے, یہ کونسلٹس جو انڈیا کے افغانستان میں ہیں, دیکھیے بھارت کا صرف 4 سلٹس ہے افغانستان میں, ایمبیسی ہے, ایمبیسی کے علاوہ 4 ہے, ایک ہرات میں ہے, بالکل اس طرف ہے, تو 3 ہے اس کے پاس. ان کے پاس بہت کچھ کام ہے, یہ بلوچستان یا پاکستان کے اندرونی معاملے میں بالکل نہیں آتے, کر نہیں سکتے, ان کا کام بھی نہیں ہے, وہ نہیں کرتے. دوسرا بات ہے جو آپ نے پوچھی ہے, دیکھیے ہمارے فورن سیکرٹری ابھی گئے تھے, ابھی ایک مہینہ ایسے ہوا ہے, اور ہم امید کرتے ہیں کہ ہمیں نزدیک ابھی کبھی بھارت اور پاکستان کے بیچ میں بات چیت ہوگا. دیکھیے جولائی مہینے میں ایس سی او کا سمٹ ہو رہا ہے رشیا میں, امید ہے انڈیا کے پرائم منسٹر جا رہے ہیں, امید ہے کہ پاکستان کے پرائم منسٹر بھی جائیں گے, ہو سکتا ہے کہ وہاں تھوڑا بہت بات ہو. ضروری ہے افغانستان کے بارے میں انڈیا پاکستان کا بات ہونا چاہیے, چین کے ساتھ, رشیا کے ساتھ, یہ اچھا بات ہوگا اگر اس کا فیصلہ اگر کچھ نکل پائے. تو بھارت چاہتا ہے کہ پاکستان کے ساتھ ہمارا رشتے جو ہیں جو اچھے بنے, ہمارے ساتھ بیچ میں جو ٹریڈ اور کامرس کا رشتہ ہے اس کو بڑھا پائے, بڑا ہو جائے, اور یہ جو اندرونی تکلیف ہے, اندرونی جو بات چیت ہے, یہ ہمیں آپس میں کبھی انٹرفیئر بالکل نہیں کرنا چاہیے. اور بھارت بالکل یہ اس میں یہ ہے کہ کبھی بھی کوئی کارن میں پاکستان کو تکلیف نہیں پہنچائے گا.
نعمان ظفر صاحب, یہ ایک تھیوری ہے, یہاں پہ ہم اپنے انڈین دوستوں سے بھی بات کرتے ہیں, وہ کہتے ہیں کہ بھارت کا تو اس وقت جو اکنامک ایجنڈا ہے وہ اس کو سوٹ ہی نہیں کرتا کہ وہ پاکستان کے ساتھ اس کے مخاصمانہ رویے ہوں, دشمنی پہ مبنی ہوں, تو پھر ٹٹ فار ٹیٹ میں اگر وہاں سے بھی ریئیکشن آئے گا تو اس کا سب سے زیادہ نقصان بھارت کو ہوگا, کیونکہ پاکستان تو آلریڈی بہت کچھ لوز کر چکا ہے, یا شاید اس کے پاس لوز کرنے کو اتنا کچھ نہیں ہے جو بھارت کے پاس ہے. تو ابھی جنرل دیپانکر بینرجی نے بھی آلموسٹ اسی سے ملتی جلتی ایک انالیسز اور تھیوری دی ہے, کیا کیا کہیں گے آپ اس بارے میں؟
دیکھیے جو جنرل صاحب نے بات کی ہے, یہ ایک نارمیٹیو اپروچ ہے, میں خوش ہوں ان کی اس بات کے اوپر کہ ہر چیز اچھی اچھی مطلب یہ دیکھ رہے ہیں, ہر چیز گرین گرین دیکھ رہے ہیں, لیکن جو ریئلٹی اگر آپ دیکھیں تو وہ کچھ اور ہے. مطلب اتنی آسان, اور میں نے پہلے بھی عرض کیا, اتنا سمپلیفائی اگر آپ کر دیں گے کہ کوئی پرابلم انڈیا کی طرف سے نہیں ہے اور پاکستان کے سارے انٹرنل پرابلمس ہیں, تو میرا نہیں خیال ہے کہ یہ ٹھیک ہوگا. اس میں تھوڑی سی صداقت ہو سکتی ہے, لیکن بالکل اس کو ہم ٹھیک نہیں کہہ سکتے. تو دوسری بات ہے کہ پاکستان اگر یہ بات بھی جو یہ کرتے ہیں کہ انڈیا کے پاس کھونے کے لیے بہت کچھ ہے, پاکستان کے پاس کچھ نہیں, ایسی بھی بات نہیں ہے. پاکستان ایک سیٹل ملک ہے, ٹھیک ہے اس میں کچھ ہمارے علاقے ایسے ہیں جہاں پہ ڈسٹربنسز ہیں, اور وہ اس سے بڑے علاقے انڈیا کے اندر ہیں. اگر آپ دیکھیں کہ جو ان کی جو ریڈ کوریڈور ہے 20% ایریا جس کے اندر ان کی فوج نہیں جا سکتی, تو وہ تو یہ ہائی لائٹ ہمارا میڈیا بھی نہیں کرتا اور ان کا میڈیا تو بالکل نہیں کرتا. پھر کشمیر میں ڈسٹربنس ہے, پھر اور معاملات ہیں, ان کے بارڈر پرابلمز ہیں چائنا کے ساتھ, تو وہ کھونے کے لیے تو ان کے پاس بھی بہت زیادہ کچھ ہے. اور مطلب اکنامک ایکٹیویٹی ٹھیک ہے, وہاں پہ وہ ان کا ببل تھا, ایک اکنامک ببل تھا جو برکس میں بھی آئے اور سارا کچھ آیا, لیکن جب آپ ٹیبل کے اوپر ریئلٹی پہ بات کرتے ہیں تو پاکستان کے ایک سیٹل ملک ہے, یہاں پہ بہت سارے اسٹیکس ہیں, دنیا اس کو ریکگنائز کرتی ہے. ہاں, یہ ایک آپ کہیں پاکستان ایک وکٹم ہے سرکمسٹانسز کا, پہلے افغانستان کا جو جہاز چلتا رہا, اس کے بعد اب معاملات کچھ آپ دیکھیں اثر آ رہا ہے. اگر آپ مڈل ایسٹ کے جو معاملات تھے, پھر القاعدہ کے معاملات تھے, ان کا اثر پاکستان کے اوپر آیا. اور ہماری بدقسمتی صرف یہ ہے کہ ہماری جو پولیٹیکل لیڈرشپ ہے وہ اتنی کیپیبل نہیں تھی اس کو ٹیکل کرنے کے لیے, ورنہ یہ اتنے کوئی بڑے مسائل نہیں ہیں. اس سے بڑے مسائل انڈیا میں ہیں اور وہ اس کو فیس بھی کر رہے ہیں, اور اس کو میرے خیال میں باہر بھی نہیں آنے دیتے. तो ये बात बहुत इतनी सिंप्लीफाइड नहीं है कि हम ये कह देंगे कि पाकिस्तान के पास खोने के लिए कुछ नहीं है और इनके पास खोने के लिए बहुत कुछ है। इनकी इकोनॉमिक एक्टिविटी ठीक है, पाकिस्तान से बेहतर है, लेकिन इनका साइज भी पाकिस्तान से बड़ा है। हमारी जो इकोनॉमिक एक्टिविटी है कुछ एनर्जी क्राइसिस की वजह से, जिनको ये फेस करते रहे, मतलब 90s में आप देखें इनको एक्सट्रीम एनर्जी क्राइसिस था, पाकिस्तान से ये मतलब इलेक्ट्रिसिटी उस वक्त लेने की बात कर रहे थे, लेकिन पाकिस्तान में भी कुछ वजूहात की बिना पे आप कह सकते हैं कि हमारी इंडस्ट्रियल ग्रोथ इतनी ज्यादा तेज नहीं है, इकोनॉमिक ग्रोथ इतनी तेज नहीं है, लेकिन खाली यही इंडिकेटर्स नहीं है जिनकी बुनियाद के ऊपर आप कहेंगे एक मुल्क जो है ना वो डिस्टेबिलिटी की तरफ जा रहा है।
जनरल दीपांकर बैनर्जी साहब ये बताइएगा कि मिलिट्री लीडरशिप के सिविलियन लीडरशिप के साथ अगर रابطے बहुत ज़्यादा फ्रीक्वेंट हों तो उसका क्या मतलब लिया जाता है, क्योंकि हमें ये तस्वीर ये पिक्चर्स भारत से नहीं आती हैं। क्या पाकिस्तान के अंदर जो हालात हैं वो इसी की डिमांड करते हैं, इसी का तकाजा करते हैं, क्योंकि बहुत फ्रीक्वेंट मुलाकातें हो रही हैं और पाकिस्तान के वज़ीर आज़म का आज आई एस आई के हेडक्वार्टर का दौरा क्या रिफ्लेक्ट करता है?
देखिए ये भी मैं मानता हूँ कि ये पाकिस्तान के अंदरूनी इंटरनल बातचीत है, जो पाकिस्तान पॉलिटिकल लीडरशिप और मिलिट्री लीडरशिप का जो रिलेशनशिप होगा वो पाकिस्तान के सिटीजन ठीक करेंगे और ये दोनों के बीच में बातचीत है होना चाहिए। हम तो चाहते हैं हमारे भारत के भी, भारत में पॉलिटिकल लीडरशिप सुप्रीम है, ये सब है, मिलिट्री लीडरशिप देश के बारे में, देश चलाने के बारे में कोई भी रोल ले रखता है और ये जो भी पॉलिटिकल लीडरशिप सोचते हैं, विचार करते हैं देश के डिफेंस के लिए, देश के सिक्योरिटी के लिए, उसी के मुताबिक काम करते हैं, ये बिल्कुल क्लियर बात है। और पाकिस्तान इंडिया में इसके बारे में कोई दूसरा किस्म की चिंता की, कोई दूसरा किस्म का आइडिया कभी हो नहीं सकता है। पाकिस्तान में जैसे हो, पाकिस्तान के सिटीजन पाकिस्तान के सब करेंगे, ये हम तो उम्मीद करते हैं कि अच्छी तरह से पाकिस्तान भी डेवलप करें, इंडिया भी डेवलप करें, दोनों एक साथ मिलकर डेवलप करें।
जी नुमान, इस सेगमेंट को आप वाइंड अप कीजिएगा, फिर आपसे इस सवाल ये होगा, इस रेफरेंस में आप हमें बताइएगा कि पाकिस्तान के अंदर, मैं थोड़ा सा उसको अपने क्वेश्चन को जो है काफ़ी सारे सवालात मेरे जहन में चल रहे थे, आप हमें ये बताइएगा कि यही क्वेश्चन जो मैंने उनसे किया था जनरल दीपांकर बैनर्जी से, कि बार बार फ्रीक्वेंट मुलाकातें, इसको बाज़ सिक्योरिटी एनालिस्ट बड़े ख़ास मानों में भी देखते हैं।
देखें इसकी दो तीन डायमेंशन है, एक डायमेंशन तो ये है कि जो एक्टिविटीज इस वक्त पाकिस्तान में चल रही हैं वो उनकी ये जरूरत है कि ये दोनों मिलें और कोऑर्डिनेशन पैदा करें, और कोऑर्डिनेशन उसी वक्त पैदा होती है कि फ्रीक्वेंट मुलाकातें हों और सिचुएशन का हमारे प्राइम मिनिस्टर साहब को पता हो, और प्राइम मिनिस्टर साहब जो पॉलिटिकल लेवल के ऊपर फील करते हैं वो हमारे जनरल साहब को पता हो, ताकि वे मिल के एक केमिस्ट्री बन जाए और एक ही पेज पे रहते हुए मामला आगे चलाएं। ये तो
लेकिन एक और एंगल जो मैं पूछना चाह रहा हूँ, वो एंगल ये है कि मियां नवाज शरीफ साहब की जब गवर्नमेंट बनी तो उनका एक टिल्ट था, बड़ी एक वो पायस थे भारत के साथ बेहतर ताल्लुकात बनाने में, और कुछ उनके जो क्रिटिक्स थे वो ये भी कहते थे कि शायद वो जो पॉलिसी चलती आ रही है उससे वो ज़्यादा डिविएट कर रही हैं। तो क्या अब ये समझा जाए कि प्राइम मिनिस्टर साहब भी उस थ्योरी से कन्विंस्ड हैं कि कहीं ना कहीं कोई गड़बड़ है और उनको पाकिस्तान के सिक्योरिटी इदारों वाली ही लाइन लेनी होगी?
देखिए अर्ज ये है कि जब प्राइम मिनिस्टर साहब पावर में आए तो उस वक्त जो पॉलिसी ले रहे थे, जो टिल्ट उनका नजर में आ रहा था, वो भी गलत नहीं था। दूसरी बात यह कि जो हमारे सिक्योरिटी फोर्सेस का जो नैरेटिव है, जो उनकी फीलिंग है, वो भी गलत नहीं है। लेकिन हम ये कह सकते हैं कि हमें एक कॉमन ग्राउंड ढूंढने की जरूरत है, कि अगर हम सिर्फ इंडिया की हर टाइम मतलब उनकी मुखालफत करते रहेंगे, उनसे लड़ते रहेंगे, तो ये हम अफोर्ड नहीं कर सकते, क्योंकि वो हमारे हमसाए में है, वो कोई बहुत दूर का मुल्क नहीं है कि जिससे अगर हम ताल्लुकात नहीं कायम करेंगे तो हमें कोई फर्क नहीं पड़ेगा। हमें इंडिया को भी ये करना पड़ेगा, अगर वो ये समझते हैं कि पाकिस्तान के अंदर डिस्टेबिलिटी करके हमें दुनिया के अंदर हमारे खिलाफ प्रोपेगेंडा करके अगर वो मामला ठीक कर लेंगे तो ये कभी भी नहीं हो सकेगा। जिस इकोनॉमिक लेवल पे उन्हें जाना चाहिए था, इस वक्त वो नहीं जा सके। क्यों? क्योंकि उनके बजट का एक बड़ा हिस्सा जो है डिफेंस के ऊपर चला जाता है, ठीक है, और पाकिस्तान के खिलाफ मामला के ऊपर चला जाता है, पाकिस्तान के अंदर डिस्टेबिलिटी करने में उनके खर्चात होते हैं। तो ये दोनों ममालिक को ये समझना चाहिए, और मेरा ख्याल है जो अभी जनरल जाहिल शरीफ साहब हमारे आए थे, ठीक है, उनका एक नैरेटिव यही था, लेकिन उन्होंने कोशिश जरूर की। आप देखिए अभी तक वो पॉलिटिकल लीडरशिप को सपोर्ट कर रहे हैं कि जो भी फीलिंग उनकी हमारे पॉलिटिकल लीडरशिप की तरफ से आती है उसको फौज की तरफ से सपोर्ट एक हद तक किया जाता है, लेकिन जब वहां से इंडिया की तरफ से कोई पॉजिटिव सिग्नल नहीं आता, मोदी साहब के बयान जब आते हैं, उनके नेशनल सिक्योरिटी एडवाइजर की तरफ से एक ऐसे खतरनाक बयान आते हैं, और ये जो रिसेंटली अभी वजीर दाखिला और इनके वजीर डिफेंस मिनिस्टर की तरफ से जो स्टेटमेंट्स आई हैं, जब इनको देखा जाता है तो फिर आप देखते हैं वो एलिमेंट जो चाहते हैं कि इंडिया और पाकिस्तान के दरमियान नॉर्मलाइजेशन ना हो वो ऊपर आ जाते हैं और फिर हमारे पॉलिटिकल लीडरशिप को भी ये प्रेशर महसूस करना पड़ता है, लेना पड़ता है। तो मेरा ख्याल है कि ये इंडिया की ज्यादा जिम्मेदारी है क्योंकि उनका साइज बड़ा है, वो मतलब बड़ा एरिया रखते हैं, उनकी ये ज्यादा जिम्मेदारी बनती है कि ऐसे एलिमेंट जो कि हमारे ताल्लुकात को खराब करना चाहते हैं उनको एक शटअप कॉल दें, उनको चुप कराएं, उनको एक कोड ऑफ कंडक्ट दें कि हम एक प्रोसेस के अंदर हैं, एक मतलब अबूरी दौर के अंदर हैं जिसमें हम नॉर्मलाइजेशन की तरफ जा रहे हैं। ये देखिए, मैं आपको एक बात बताऊं कि ये इन दोनों मुल्कों को सोच लेना चाहिए कि अब ये पुराने वाले मामला एक कोल्ड वॉर वाला एरा नहीं चल रहा, अब जब जितनी जल्दी नॉर्मलाइज हो जाएंगे उतनी जल्दी ये इकोनॉमिक पावर बन के दोनों मुल्क उठ जाएंगे, और जब तक अगर ये इसी तरह ड्रैग करते रहेंगे और वही हाल रहेगा, इंडिया के अंदर भी एक्सट्रीम पावर्टी है, पाकिस्तान से ज्यादा एक्सट्रीम पावर्टी वहां पे है, वहां पे हालात खराब हैं, जैसे मैंने अर्ज किया कि रेड कॉरिडोर है, दूसरे कश्मीर का भी आपने रिसेंटली मामला देखे कि पाकिस्तान के झंडे वहां से निकल आए हैं, यही हालात पाकिस्तान के अंदर भी हैं, इंसर्जेंसी चल रही है, और इन चीजों को फिर जो वो एलिमेंट्स जो टेररिस्ट भी हैं, जो अलकायदा से ताल्लुक रखते हैं, जो तालिबान से ताल्लुक रखते हैं, और वहाँ पे इंडिया में भी इस तरह के जो एलिमेंट्स हैं वो फायदा उठाते हैं और वो फिर हमारे इन इन जो डिफरेंसेज हैं उनसे फायदा उठा के अपना फायदा निकालते हैं और हमें नुकसान होता है उसका।
जी जनरल दीपांकर बैनर्जी साहब, इन्होंने खासतौर पर जो हवाला दिया है कश्मीर का इन दिनों में कि वहाँ पे पाकिस्तानी फ्लैग निकल आते हैं, तो फिर क्या वापस उसी एरा में जा सकते हैं दोनों मुल्क अगर इस तरह के इंसिडेंट्स तवातर से कंटिन्यूटी से रिपोर्ट होते रहे तो?
देखिए अभी नई सरकार आई है जम्मू एंड कश्मीर में, दोनों अलग अलग आपको मालूम है, पीडीपी जो कश्मीर का पार्टी है और बीजेपी दोनों मिला के सरकार चला रही है वहाँ प्रोविंस में, शुरू हुआ है, अच्छी तरह से चल रहा है, कभी कभी थोड़ा बहुत इधर उधर कुछ इंसिडेंट हो जाता है, ये सभी जगह में होता है, इंडिया में काफी और जगह में ऐसे कुछ न कुछ लॉ एंड ऑर्डर या कुछ और किस्म का इंसिडेंट ऐसे हो जाता है, इसको होता रहेगा, उनको डील किया जाएगा, और ये डेमोक्रेटिक सरकार है वहाँ, लोगों का सरकार है कश्मीर में, और ये सब प्रॉब्लम जो है वो डील करेंगे, और प्रोविंस का अच्छी तरक्की हो रहा है और हमें उम्मीद है कि इसी मुताबिक तरक्की होते रहेगा। कभी कभी अगर कोई काला छंदा, कोई ये कोई हड़ताल, ये तो ये आम बात है। अभी
मेरा सवाल ये था कि एक थ्योरी ये भी है कि अगर दोनों मुल्कों के दरमियान हालात दुरुस्त नहीं होते तो बहुत सारे मिलिटेंट फोर्सेस जो हैं उनका झुकाव जो है कश्मीर की तरफ हो सकता है, क्योंकि वहाँ पे ये पोटेंशियल मौजूद है कि वो अपने आप को वहाँ पे इंगेज करें।
नहीं देखिए, वो तो बात तो ठीक है, उसी मुताबिक अगर दोनों देश के बीच में अगर रिलेशन अच्छे ना बने तो और काफी किस्म के तकलीफ आ सकते हैं दोनों के बीच में, ये कॉमर्स और ट्रेड के बीच में और सिक्योरिटी के बारे में और बहुत और किस्म के हो सकता है।
तो आपका फौज से ताल्लुक है, इसको समाप्त कीजिएगा, आप फौज में रहे हैं तो कितना जरूरी है कि सियासी सतह से हट के फौजी सतह पे भी एक दूसरे को एतमाद में लिया जाए, फौजी सतह पे फौजी अफसरान के भी रابطے हों, इंटेलिजेंस ऑफिशियल्स के भी रابطے हों, और जो गलत फहमियां हैं अगर तो उनको क्लियर किया जाए।
जरूर बात है, ये ठीक बात आपने उठाया है, ये मैंने रिटायर करने के बाद, मैं कश्मीर में बहुत सालों के लिए सर्विस किया है वहाँ, और रिटायर करने के बाद मैं बहुत पाकिस्तान जनरल ऑफिसर साहब से मिला हूँ, दोस्ती है मेरा, और मैं समझता हूँ अगर सर्विस ऑफिसर में जो सर्विस कर रहे हैं अभी उनके बीच में अगर मिलाप हो अलग अलग जगह में अलग अलग तरीके से ऑफिशियल सेमी ऑफिशियल तरीके से, ये अच्छा रहेगा और ये ख्याल हमें करना चाहिए।
बहुत शुक्रिया आपका जनरल दीपांकर बैनर्जी साहब, डायरेक्टर इंस्टीट्यूट ऑफ पीस एंड कॉन्फ्लिक्ट स्टडीज, आपने हमें ज्वाइन किया, और चौधरी नुमान जफर साहब एक्सपर्ट इंटरनेशनल सिक्योरिटी, आप हमारे साथ मौजूद रहे, आपका भी बेहद शुक्रिया। और सामीन, इस सेगमेंट को वाइंड अप करने से पहले आपको एक गुफ्तगू सुनवाते हैं ब्रिगेडियर असद मुनीर साहब की, ISI के साबिक ऑफिशियल हैं, सिक्योरिटी एनालिस्ट हैं, उनसे भी हमने बलूचिस्तान के इस वाक़े के पस मंज़र में यही सवालात किए हैं, और ख़ासतौर पर आज जो ISI का हेडक्वार्टर का दौरा किया पाकिस्तान के वज़ीर आज़म ने, इस पस मंज़र में उनका एनालिसिस क्या है, आइए सुनते हैं। असद मुनीर साहब बहुत शुक्रिया आपका, आपने हमारे लिए वक्त निकाला है, सबसे पहले तो हमें आप अपना एनालिसिस दीजिएगा बलूचिस्तान की सूरतहाल को सामने रखते हुए, प्राइम मिनिस्टर साहब ने आज ISI हेडक्वार्टर का दौरा किया है तो ये मामला कितना हसास कितना सीरियस होता जा रहा है, और सिविलियन और मिलिट्री लीडरशिप की इतनी फ्रीक्वेंट जो मुलाकातें हैं ये क्या मानी रखती हैं?
देखिए, आज की जो कल का इंसिडेंट है ना, ये اپنی نوعیت کا واحد انسیڈنٹ سے پہلے ہو سکتے چھوٹے لیول پر ہوئے ہوں
جی.
لیکن یہ ہوا ہے لسانی بنیاد پر کہ جی پشتونوں کو مارا گیا, ان کو الگ کر کے پشتونوں کو, تو یہ جو ہے نا ان کا خیال یہ ہوگا کہ اس میں لوگ انوالو ہوں گے باہر کے, تاکہ یہاں پر ایک انتشار پھیل جائے, لسانی فسادات قسم کی حالات بن جائے. تو پھر وہ ایسا ہی ہیڈ کوارٹر میں اس لیے یہ ہوں گے کہ وہ بتانے کے لیے کہ جی یہ ہمارے پاس یہ ایویڈنس ہے کہ فلاں واقعہ میں کون انوالو تھا. اس سے پہلے وہاں پر زیادہ تر واقعات ہوئے, ایک تو ان لوگوں کے خلاف جو مقامی نہیں تھے, اور دوسرے شیعہ کمیونٹی ہزارہ کو تو تھرو آؤٹ لشکر جنگ بھی نے وہاں پر ٹارگٹ کیا. تو اس یہ چیف منسٹر نے بھی اس کو آرمی چیف سے ریکویسٹ کی ہے کہ آپ کو اس کو اسی طرح سیریس لیں جس طرح آپ نے 16 دسمبر پشاور کے واقعے کو لیا تھا.
صحیح.
اور اس کی مطلب ہے کہ یہ بہت ایک سیریس چیز ہے, وہ یہ نہیں چاہتے کہ یہ پھیلے یا اس میں کوئی ایسی چیز ہو کہ یہ جو وہاں پر ایسا پہلے ہوا نہیں ہے. وہاں پر پشتونوں کی 50% آبادی ہے, لیکن ان کا آپس میں کوئی ایسا واقعہ نہیں ہوا کہ جس میں لسانی بنیاد پر ہوا. تو یہ اس کی وجہ.
تو آپ کے خیال میں کیا یہ ایزیوم کیا جا سکتا ہے کہ پرائم منسٹر صاحب کو جو ممکنہ طور پہ کچھ ایویڈنسز ہو سکتے ہیں غیر ملکی حالتوں کے ملوث ہونے کے, اس کے بارے میں بریف کیا ہوگا, اور اگر ایسا ہے تو آگے کیسے پروسیڈ کرتی ہیں حکومتیں اس طرح کے حالات میں؟
بات یہ ہے کہ بلوچستان میں ایک آرگنائزڈ آپریشن تو نہیں ہوا فوج والا, لیکن وہاں پر جو فرنٹیئر کور بلوچستان ہے وہ تو تھرو آؤٹ کئی سالوں سے وہ مختلف علاقوں میں آپریشن کرتے رہتے ہیں. تو یہ جو ان کی مجھے لگتا ہے بات چیت ہوئی ہوگی کہ اس کو ذرا تیز کیا جائے, یا اس میں فوج کو بھی انڈکٹ کیا جائے جس طرح فاٹا میں کر رہی ہے. تو ہو سکتے کچھ ایسے علاقے ہوں بی ایریا اب بلوچستان کے جس میں وہ چاہتے ہوں کہ جی یہ ہو سکتا ہے کہ فرنٹیئر کور اتنے اچھے طریقے سے نہ کر رہی ہے, فوج اس میں شامل ہونے کے, یہ نہیں ہو سکتا.
بریگیڈیئر اسد منیر صاحب کی گفتگو آپ سن رہے تھے, ہم نے کچھ دیر پہلے ان کو ریکارڈ کیا ہے, اور پاکستان کے اندر ہونے والے انتخابات کے پی کے اندر بلدیاتی, اس پہ بھی ہم نے ان کا انالیسز دیا ہے, وہ بھی ہم آپ کو سنوائیں گے. لیکن ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے, اور خیبر پختونخوا کے اندر مقامی حکومتوں کا نظام کتنا مؤثر ہے, اور آج ماحول وہاں پہ کیسا رہا, اور کتنا جوش اور جذبہ تھا عام ووٹرز کے بھی اندر 10 سال کے بعد یہ انتخابات ایسے ہیں جس کے بارے میں بہت سارے مبصرین کہتے ہیں کہ اسے عام آدمی نچلی سطح پہ وہ نہ صرف امپاور ہوتا ہے بلکہ حکومتوں کے اندر جواب دہی کا نظام زیادہ مؤثر ہو جاتا ہے. ایک بریک کے بعد.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن, پروڈیوسر ہیں عریشہ خان اور انجم ہیرل گل, جبکہ ہمارے ساتھ اسٹوڈیو انجینئرز ہیں ڈین کرافٹن اور جان رائڈر. پروگرام کے سلسلے میں ہم بات کریں گے خیبر پختونخوا اس صوبے میں ہونے والے مقامی حکومتوں کے انتخابات کے بارے میں, اور اس میں کم از کم کوئی 41,000 کے قریب نشستیں ہیں جس پہ دگنی تعداد میں تقریباً 82,000 یا 84,000 کے قریب امیدوار ان انتخابات میں حصہ لے رہے ہیں. بہت سارے امیدوار سیاسی جماعتوں کے ٹکٹس پہ ان انتخابات میں شریک ہیں, جبکہ زیادہ تر آزاد امیدواروں کی حیثیت سے بھی ان انتخابات میں شامل ہیں. اور اس سے پہلے ہم نے دیکھا کہ گزشتہ مہینے کنٹونمنٹ کے انتخابات ہوئے تھے, وہاں پہ ہمیں ایک ٹرینڈ یہ نظر آیا تھا کہ زیادہ تر آزاد اور غیر جانبدار امیدوار جو تھے وہ کامیاب ہوئے. اس کا انالیسز مختلف حوالوں سے کیا گیا. بعض مبصرین یہ کہتے ہیں کہ اس طرح کے انتخابات میں کامیاب امیدوار کا جو ایک طرح سے معیار ہے لوگوں کے نزدیک ووٹ دینے کا, وہ امیدوار کے اپنے کریڈینشلز ہیں, اس کی ساکھ ہے. سیاسی جماعتوں کا ٹکٹ وہ بھی یقیناً میٹر کرتا ہوگا, لیکن امیدوار کی اپنی ساکھ زیادہ اہم ہوتی ہے, کیونکہ اس کی جو کانسٹیچوئنسی ہے وہ بہت محدود ہوتی ہے, اور اس کا ڈائریکٹ اپروچ اپنے ووٹر تک یا آڈینس تک بہت زیادہ ہوتی ہے. ان انتخابات کا وہاں پہ ماحول کیسا رہا, اکا دکا واقعات رپورٹ ہوئے ہیں وہاں پہ, بد نظمی کے بھی, لڑائی جھگڑے کے بھی, اور غیر مصدقہ میڈیا اطلاعات کے مطابق کم از کم 3 افراد ان میں ہلاک بھی ہوئے ہیں. اپوزیشن اس پہ اعتراض بھی کر رہی ہے, اس کے بہت سارے اعتراضات ہیں. ایک تو ایجوکیٹ ووٹر کو ایجوکیٹ کرنے کے بارے میں بھی, کیونکہ 7 طرز کے ووٹ تھے جو بیلٹ باکس بیلٹ پیپرز تھے جن کو اسٹیمپ کرنا تھا ایک ووٹر نے, اور لوگ یہ کہتے ہیں کہ چونکہ لٹریسی ریٹ کم ہے تو بہت سارے ووٹرز کی سمجھ سے بھی یہ باہر ہوگا, اور جو ایوالو کیا جا رہا ہے سسٹم وہ بھی کمپلیکیٹڈ ہے, یہ اپوزیشن کہتی ہے. جبکہ بہت سارے انالسٹ یہ کہتے ہیں کہ اس سے اختیارات واقعتاً نچلی سطح پہ منتقل ہوں گے. شمیم شاہد صاحب ہمارے ساتھ موجود ہیں, پشاور میں ہمارے کورسپونڈنٹ ہیں, سینئر صحافی ہیں. اور جاوید راٹھور صاحب ہمارے ساتھ یو ایس اے سے ہمیں جوائن کر رہی ہیں, پولیٹیکل انالسٹ ہیں, اور بہت ساری پولیٹیکل کیمپینس خواب و پاکستان کے اندر ہونے والے انتخابات میں ہوں یا یہاں پہ امریکہ میں, اس کے اندر وہ کوآرڈینیٹ بھی کرتے رہے ہیں مختلف گروپس کو, اور ایک اچھے آبزرور ہیں, اچھے انالسٹ ہیں, ان سے ہم بات کریں گے اور ہمیں جوائن کریں گے اسی پروگرام کے سیگمنٹ میں. ایمل خٹک صاحب ایکٹیوسٹ ہیں اور یونائیٹڈ نیشنز کے ساتھ الیکشن آبزرور کے طور پہ مختلف ملکوں کے اندر یہ خدمات انجام دے چکے ہیں, اور ساتھ ساتھ ہم کوشش کریں گے کہ حکومت سے بھی کچھ لوگ ہمیں جوائن کریں. عنایت اللہ صاحب منسٹر لوکل گورنمنٹ, ہم ان کو ٹرائی کریں گے کہ وہ اپنا نقطۂ نظر بیان کریں. میاں افتخار صاحب سے ہماری بات ہو چکی ہے, عوامی نیشنل پارٹی کے رہنما ہیں اور سابق وزیر اطلاعات ہیں خیبر پختونخوا کے. شمیم شاہد صاحب آپ سے آغاز کرتے ہیں, آپ ہمیں تھوڑی اپ ڈیٹ دیجیے گا, آپ تو نتائج آنا شروع ہو گئے ہیں, پولنگ کا عمل مکمل ہو چکا, اوور آل مجموعی طور پہ کیا صورتحال رہی, کیسا ماحول رہا دن بھر میں؟ جی شمیم, آپ
تشدد ہوا ہے جی, اب تک جو اطلاعات ہے تو 6 افراد جو ہے نا وہ مارے جا چکے ہیں, جس میں سے 3 کا تعلق چارسدا, 2 کا تعلق بنو اور 1 کا تعلق کوہاٹ سے ہے. چارسدا میں قومی وطن پارٹی کے جو مرنے والے ہیں اس میں 2 بھائی شامل تھے, 2 کارکن تھے ان کے. اسی طرح صرف لڈریڈی اسپتال میں لگ بھگ 3 درجن کے قریب جو زخمی ہیں. صوبے کے مختلف علاقوں میں تشدد کے واقعات ہوئے, ایک دوسرے کے ساتھ کا ہاتھا پائی لڑائی ہوئی, اور یہ بھی واقعات ہوئے. بہت زیادہ علاقے ایسے تھے کہ جہاں پر پولنگ رکوائی گئی ہے. کچھ وزیر اعلیٰ کا جو اپنا آبائی علاقہ ہے ضلع نوشہرا, اس میں ایک یونین کونسل میں پولنگ کو بالکل ملتوی کر دیا گیا ہے, جبکہ ابھی ابھی وزیر اعلیٰ کے آبائی حلقے سے اطلاعات آئی ہے کہ وہاں پر الیکشن ریزلٹ کے بعد وہاں کے جو لوگ تھے انہوں نے بیلٹ باکسز کو آگ لگا کر جلا ڈالا ہے. اسی طرح بنو میں بھی واقعات ہوئے, ڈیہان میں بھی ہوئے, سوات میں بھی ہوئے, مختلف علاقوں پر.
تو اس میں آپ کس کو آپ ذمہ دار ٹھہرایا جائے گا ان حالات میں؟ عموماً کیا صوبائی انتظامیہ کی یہ ذمہ داری ہے؟ خود کئی پولیس اسٹیشن کیا صوبائی انتظامیہ کو یہاں پہ چارج لینا تھا یا الیکشن کمیشن نے, خاص طور پہ اگر جو بےضابطگیوں کی آپ بات کر رہے ہیں جس میں بیلٹ باکس جلائے جانے کی بات ہے, وہ الیکشن کمیشن اس کا ریسپانسیبل ہے یا صوبائی حکومت کو اس کے لیے کچھ کرنا ذمہ دار ٹھہرایا جا سکتا ہے؟
میں سمجھتا ہوں کہ الیکشن کمیشن تو کنڈکٹنگ اتھارٹی ہے, جبکہ لا انفورسنگ پرسنل جو ہے اور امن و امان قائم کرنا یہ صوبائی حکومت کی ذمہ داری ہے. لہٰذا میں سمجھتا ہوں کہ صوبائی حکومت اور الیکشن کمیشن دونوں.
اچھا, یہ تو شمیم اس کی ایک پکچر ہو گئی جس کے اوپر بہت سارے سوالات.
میں سمجھتا ہوں کہ کسی قسم کے انتظامات نہیں تھے.
یہ تو وہ تصویر ہے جس پہ بہت سارے سوالات اٹھائے جا رہے ہیں, لیکن اس کی ایک دوسری تصویر بھی ہے کہ بذات خود انتخابات کا ہو جانا, پبلک پارٹیسپیشن, اس بارے میں کچھ بتائیے گا.
پبلک پارٹیسپیشن بہت زیادہ تھی, بہت زیادہ لوگ پولنگ اسٹیشن پر آئے تھے, مگر جو کہ وہ جو طریقہ کار تھا وہ بہت زیادہ پیچیدہ تھا, کافی وقت لیتا تھا, عملے کی اپنی تربیت نہیں تھی. تو لوگوں کو کیا تربیت تھی, کیونکہ ایک بندے کے ووٹ پر 8 سے لے کے 12 منٹ تک جو تھا وہ صرف ہوتا تھا. اسی وجہ سے بہت زیادہ لوگ تو آئے تھے مگر ووٹ کاسٹ نہیں ہوئی.
صحیح, ہمارے ساتھ رہیے گا, ہو سکتا ہے کوئی ایک ایسا زاویہ ہو جس پہ ہم آپ سے مزید کچھ اپ ڈیٹ لیں. جاوید راٹھور صاحب ہمارے ساتھ موجود ہیں شکاگو سے. جاوید راٹھور صاحب, آپ ہمیں بتائیے گا جنرلی جنریکلی کہ کتنے امپورٹنٹ ہوتے ہیں یہ لوکل گورنمنٹس کے انتخابات. امریکہ جیسی جمہوریتوں کے اندر بھی نیچے کاؤنٹیز کی سطح تک بھی لوگ الیکٹڈ ہیں اور امپاور ہیں, تو آپ نے اس کو ان انتخابات کا تجزیہ کیا ہوگا یقیناً, کتنے اہم ہیں؟
جی بالکل اسد صاحب, بلدیاتی انتخابات جو ہیں وہ بیسیکلی جمہوریت کی جو اصل روح ہیں وہ بلدیاتی انتخابات ہیں, اور بلدیاتی انتخابات کا مطلب یہ ہے کہ جو پاورز ہیں ان کی ڈیسنٹرلائزیشن ہو, پاور کا ارتقاء مرکز میں ہوتا ہے اس کے بجائے وہ صوبوں میں بلکہ ضلعوں میں اور تحصیل مقامی سطح تک منتقل ہو, اور اس لیے یہ انتخابات بہت عام ہیں ایک تو یہ ہے کہ لوکل لوگ جب اس میں پارٹیسپیٹ کرتے ہیں تو ان کے زیادہ کنسرنس ہوتے ہیں اپنی ڈیولپمنٹ کے لیے، علاقے کی بہتری کے لیے، اور پھر اس سے لوگوں کی ایک تربیت بھی ہوتی ہے، اور پھر ایک لیڈرشپ جو نئی پیدا ہوتی ہے وہ انہی الیکشنز کی وجہ سے پیدا ہوتی ہے. اور ہمارے ہاں اس وقت جو بلدیاتی انتخابات میں سب سے بڑا پرابلم ہے، ایک تو نہ ہونا ان کا بار بار، اور دوسرا یہ کہ ہماری جو پارٹیز ہیں وہ ایکچولی دے آر ناٹ ڈیموکریٹک، وہ جو پارٹیز کی لیڈرشپ ہے وہ بالکل ڈکٹیٹرشپ کی طرح ہے، اور جو ٹکٹ دینے کا سلسلہ ہے کہ وہ اسی کو ٹکٹ دیتے ہیں جو چاپلوس ہو یا پیسے زیادہ خرچ کرتا ہو. میں سمجھتا ہوں اس کے بجائے الیکشن ایسے ہونا چاہیے کہ لوگ، جس نے الیکشن لڑنا ہے، جس پارٹی کا بھی وہ رجسٹرڈ ووٹر ہے، کینڈیڈیٹ ہے، وہ عوام کے پاس جائے اور عوام سے ووٹ لے، اور جس کو عوام زیادہ ووٹ دیں وہی پارٹی کا کینڈیڈیٹ ہو. تو اس طرح سے تربیت بھی بہتر ہوگی لوگ جو ہے.
اچھا ڈاکٹر صاحب، یہ بتائیے گا کہ ان انتخابات میں گیج کیا ہوگی؟ اگر کوئی سیاسی جماعت جیتی ہے تو وہ پاپولر ڈکلیئر پائے گی؟ اگر انڈیپینڈنٹ امیدوار زیادہ تعداد میں جیت جاتے ہیں تو کیا اس کا مطلب یہ لیا جائے گا کہ ووٹرز نے تمام سیاسی جماعتوں کو ریجیکٹ کر دیا؟ کیونکہ اس کا جو کیا کہنا چاہیے ڈائنامکس ہیں وہ بہت مختلف ہیں جنرل الیکشن سے یا پروونشل الیکشن سے. تو یہاں پہ گیج کیا بنے گی؟
بلدیاتی انتخابات میں ایک پارٹی کا زیادہ لے لینا ووٹ یا دوسری کا کم لینا، میرا خیال ہے کہ وہ کوئی صحیح پیمانہ نہیں ہے یہ جج کرنے کا کہ کون سی پارٹی مقبول ہے. اس کی وجہ یہ ہے کہ بلدیاتی انتخابات میں زیادہ تر جو ہے نا لوکل انفلوئنس، برادری اور پیسہ چلتا ہے، اور بدقسمتی سے یہ ضیاء الحق کے زمانے میں جب غیر جماعتی الیکشن ہوئے تو اس وقت سے ہماری سیاست کے اندر ایک غلط روش ڈالی جو ابھی تک جاری ہے. تو لیکن یہ ود دا پیسج آف ٹائم ختم ہوگی اگر ایک پریکٹس جاری رہے گی، صحت مند پریکٹس جاری رہے
گی. جی ایم ایل خٹک صاحب ہمارے ساتھ موجود ہیں، ایکٹیوسٹ ہیں، سوشل ایکٹیوسٹ ہیں، اور اس کے ساتھ ساتھ وہ آبزرور رہے ہیں بہت سارے انتخابات کو، انہوں نے دیکھا ہے دنیا کے دیگر ممالک میں بھی یونائٹیڈ نیشن کے امبریلا کے نیچے جا کے. ایم ایل خٹک صاحب، یہ تو آپ کے لوکل الیکشنس تھے، آپ نے وہاں پہ بہت قریب سے ان کو دیکھا ہوگا، کتنی پارٹیسپیشن رہی، کتنے اہم ہیں، اور اس پہ جو سوالیات نشان بھی اٹھائے جا رہے لگائے جا رہی ہیں کہ لوگ تو فیمیلیئر بھی نہیں تھے اس ووٹنگ کے پروسیجر سے، اور جو تبدیلیاں لائی گئی ہیں اس کے بارے میں بھی کوئی اویئرنیس کیمپین نہیں تھی، تو کتنے افیکٹو ہو سکتے ہیں ان حالات میں یہ انتخابات؟
بہت شکریہ جی. سب سے پہلے تو یہ ہے کہ اگر یہ لوکل سطح کے بھی انتخابات ہیں لیکن انتخابی عمل کے اپنے قواعد اور ضوابط ہوتے ہیں اور وہ ایک سسٹم کے تحت ہوتے ہیں. تو جہاں تک آپ کے سوال کا تعلق ہے کہ یہ سسٹم چونکہ نیا تھا اور اس حوالے سے جو ہے نا جو سیاسی جماعت ہو یا حکومت کی جو ذمہ داری تھی کہ وہ ووٹر ایجوکیشن اس حوالے سے کرتے وہ نہ ہونے کے برابر تھا، اس وجہ سے آج ہم نے دیکھا کہ پولنگ اسٹیشنوں پہ جو ہے نا کافی لوگوں کو مشکلات اور مسائل کا سامنا کرنا پڑا، خاص کر ان لوگوں کو جو پہلی دفعہ جو ہے نا وہ ووٹ ڈالنے کے لیے آئے ہوئے تھے. تو ایک تو یہ ہے کہ اوور آل جو ہے نا ہم اگر دیکھیں گے تو ووٹر ایجوکیشن کا فقدان رہا. نہ صرف یہ کہ نئے سسٹم جو انٹروڈیوس ہوا ہے اس کے بارے میں لوگوں کو پتہ نہیں ہے، اور بلکہ دوسری جو انتخابی عمل تھا اس کے بارے میں بھی جو ہے نا معلومات لوگوں کے پاس نہ ہونے کی برابر تھی. دوسری بات جو عموماً پاکستان جیسے ممالک میں ہم دیکھتے ہیں وہ یہ ہے کہ یہاں پر جو ہے نا وہ انتظامی جو ہے نا وہ بدنظمی بہت زیادہ ہوتی ہے، مس مینجمنٹ بہت زیادہ ہوتا ہے. مثلاً بہت سی جگہوں پہ جو ہے نا وہ انتخابی مٹیریل پہنچا وہ نا مکمل تھا، یا وقت پہ نہیں پہنچا، پولنگ اسٹاف وقت پہ نہیں آیا.
اس کی کیا وجہ ہے؟ انتظامی نااہلی ہے یا آپ کے خیال میں کوئی پولیٹیکل گیمکس بھی ہو سکتی ہیں اس کے اندر؟
جی
یہ انتظامی نااہلی ہوتی ہے یا پولیٹیکل گیمکس بھی اس کے اندر ہوتی ہیں؟
نہیں، اس میں دونوں باتیں ہوتی ہیں، ایک جو ہے نا وہ انتظامی نااہلی ہوتی ہے اور دوسری جو ہے نا وہ سیاسی چال بازیاں بھی ہوتی ہیں. مثلاً جو ہے نا وہ صوبائی حکومت نے صوبائی اسمبلی میں یہ قرارداد پاس کی تھی کہ یہ انتخابات جو ہے نا اس میں عدلیہ کے زیر نگرانی ہو، لیکن ہوا یہ کہ عدلیہ کی بجائے جو ہے نا وہ ضلعی انتظامیہ کے زیر نگرانی ہوا، جس کے جو ہے نا آپ کو پتہ ہے کہ اثرات پھر اور طرح کے نکلتے ہیں، کیونکہ ضلعی انتظامیہ چونکہ براہ راست صوبائی حکومت کے ماتحت ہوتی ہے، تو اس وجہ سے وہاں پر ذاتی پسند ناپسند اور سیاسی اثر رسوخ بھی کام کرتے ہیں. مثلاً میں آپ کو ایک چھوٹی سی واقعہ بتا دیتا ہوں کہ آج نوشہرہ میں ڈی سی نوشہرہ نے اپنی تئیں جو ہے نا وہ پولنگ میں دو گھنٹے کا اضافہ کیا. مثلاً پولنگ 5 بجے ختم ہونا چاہیے تھا لیکن اس نے اس کو ایکسٹینڈ کیا 7 بجے تک. تو ایسی باتیں بھی ہوتی رہتی ہیں. اور دوسری بات یہ کہ جو کئی جگہوں پہ یہ شکایت آئی ہے کہ پولنگ اسٹاف جو ہے نا وہ براہ راست جو ہے نا وہ ملوث رہا ہے الیکشن پروسیس میں, اور انہوں نے ایک یا دوسرے جو ہے نا کینڈیڈیٹ کے حق میں انہوں نے جو ہے نا وہ کمپین چلانے کی کوشش کی, اور کئی جگہوں پر اس حوالے سے جو ہے نا وہ مسائل اور مشکلات بھی پیدا ہوئے. اگر اور جنرلی آپ دیکھیں تو جو پولنگ کے دن جو جتنے بھی جھگڑے لڑائی اور دنگا فساد ہوتے ہیں تو اس کی زیادہ وجہ جو ہے نا وہ الیکشنز کے جو قوانین ہیں اس کی خلاف ورزی ہوتی ہے.
آخر اس کو سمجھ کیجیے گا, اب آپ کے خیال میں ان انتخابات میں کوئی پارٹی واضح اکثریت لے سکے گی یا بڑا اسکیٹرڈ مینڈیٹ ہوگا, مختلف اضلاع کے اندر مختلف سیاسی جماعتیں ضلع حکومتوں کا نظام سنبھال رہی ہوں گی؟
جی بالکل, آپ کو پتہ ہے نا کہ پہلی بار جو ہے نا کہ ہمارے ملک میں چونکہ اس سے پہلے جو کنٹرولمنٹ بورڈ کے انتخابات ہوئے ہیں وہ سیاسی بنیاد پہ تھے, یا جو بلوچستان میں مقامی حکومتوں کے انتخابات ہوئے وہ سیاسی بنیاد پہ تھے, مطلب سیاسی مطلب پارٹی بیس پہ. تو کے پی میں یہ پہلی دفعہ جو ہے نا وہ مقامی حکومتوں کے انتخابات پارٹی بیس پہ ہو رہے ہیں, تو اس وجہ سے یہ ہوگا کہ مختلف علاقوں میں جو ہے نا وہ مختلف پارٹیوں کے جیتنے کے امکانات ہیں. اس سے پہلے آپ نے ایک سوال کیا جو دوسرے ہمارے
راٹھوڑ صاحب سے
آپ نے سوال کیا, جی جی جی, اس کے جواب سے میں تھوڑا اختلاف کروں گا کہ کیونکہ اس دفعہ جو ہے نا وہ برادریوں کا اور اس کا اتنا زیادہ سر منسوخ نہیں ہوگا کیونکہ یہ جماعتی بنیاد پہ ہو رہا ہے, اور ہم نے دیکھا کہ گھروں میں جو ہے نا وہ آپس میں جھگڑے ہو رہے ہیں, ایک جو ہے نا وہ گھر کا فرد جو ہے نا ایک پارٹی کو یا ایک امیدوار کو ووٹ دینا چاہتے ہیں, دوسرے کو ووٹ دینا چاہتے ہیں. تو اس دفعہ پہلے کی نسبت چونکہ سیاسی جماعتوں نے کو موقع ملا ہے کہ وہ اپنے لوگوں کو ٹکٹ دیں اور ان کو انتخاب کریں, تو اس دفعہ پہلے کی نسبت برادریوں کا اثر رسوخ ہوگا یہ نہیں, لیکن وہ کم ہو گیا ہے. اور دوسری بات جو ہے نا وہ یہ کہ
یہ بڑا یہ میں اس پہ ذرا ان کو بھی لینا چاہوں گا, جاوید راٹھور صاحب آپ ہمارے ساتھ ہیں. راٹھور صاحب یہ
جی جی میں صرف ایک بات اور جو ہے نا خیبر پختونخوا کے حوالے سے وہ ہائی لائٹ کرنا چاہتا ہوں, وہ یہ ہے کہ آپ کو پتہ ہے کہ یہاں پر عموماً انتخابات کے دوران جو ہے نا وہ بعض علاقوں میں خواتین کو جو ہے نا ووٹنگ سے دور رکھنے کے لیے سیاسی معاہدے ہوتے ہیں یا مشران یا ایلڈر بیٹھ کے کوئی فیصلہ کر لیتے ہیں, تو اس دفعہ بھی بعض علاقوں میں اس طرح ہوا ہے لیکن اس کا تناسب کم رہا ہے, اور خاص کر ہم دیکھتے ہیں کہ لوور بھیڑ کا ایشو جو ہے نا وہ بڑا, پچھلے دنوں جب بھاجپا انتخابات ہوئے تھے تو اس پہ پھر جو ہے نا وہ معاہدے ہوئے تھے, معاہدے کے نتیجے میں جو ہے نا وہ لوگ خواتین کو ووٹ ڈالنے نہیں دیا گیا, لیکن اس دفعہ خوش قسمتی کی بات ہے کہ کئی لوور دیر کے کئی مقامات پر جو ہے نا وہ خواتین نے ووٹنگ کی.
بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا. ایمل خٹک صاحب آپ ہمارے ساتھ موجود تھے, شمیم شاہد صاحب آپ کے بھی ہم مشکور ہیں کہ آپ نے ہمیں جوائن کیا, جاوید راٹھور صاحب ان کا بھی شکریہ کہ وہ ہمارے ساتھ موجود رہے. اس وقت ہمارے ساتھ ہیں ڈاکٹر عابد قیوم سلیری صاحب, ہیڈ نے سسٹینیبل ڈیولپمنٹ پالیسی انسٹیٹیوٹ کے. ڈاکٹر صاحب بہت مختصر سوال, اور یہی کہ آپ کے خیال میں نچلی سطح پہ سسٹینیبل ڈیولپمنٹ کے لیے لوکل گورنمنٹس کا نظام کتنا ضروری ہے, اور کے پی کے اندر اس سے پہلے بلوچستان میں یہ ری انسٹیٹ ہو چکا ہے تقریباً 10 برسوں کے بعد, تو کیا تبدیلیوں کی توقع رکھی جائے؟ جی ڈاکٹر عابد قیوم سلیری صاحب آپ ہمارے ساتھ ہیں. جی ڈاکٹر صاحب سے شاید ہمارا رابطہ منقطع ہو گیا. مین وائل ہم آپ کو گفتگو سنواتے ہیں میاں افتخار صاحب جو کہ فارمر انفارمیشن منسٹر ہیں کے پی کے اور عوامی نیشنل پارٹی کے سینئر رہنما ہیں, ان سے ہم نے بات کی جب وہ ایک پولنگ اسٹیشن پہ موجود تھے, کیا بتا رہے تھے کچھ دیر پہلے ہمیں. میاں افتخار حسین صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا ہے. کے پی کے اندر بلدیاتی انتخابات وہ بھی تقریباً 10 سال کے بعد, آپ اس وقت بھی وہاں پہ ایک پولنگ اسٹیشن کے اوپر موجود ہیں, آپ اس بے اختلاف کی بھی پارٹی ہیں, آپ نے سارے پروسیس کو کیسا پایا ہے؟
مجھے تو بہت افسوس ہو رہا ہے, ہم تو شروع دن سے کہہ رہے تھے. ایک تو انہوں نے فارن کا ایک طریقہ کار اڈاپٹ کیا ہے جو ایک جس طریقہ کار کے مطابق یہ الیکشن ہو رہے ہیں, تو آدھا تیتر آدھا بٹیر والی بات ہے. ایک تو جو آزاد کونسلر یعنی کونسلر ہیں جو غیر جماعتی پہ الیکشن لڑ رہے ہیں ان کی تعداد بہت زیادہ ہے, پھر ان کا پولنگ ایجنٹ کی بیٹھنے کی اجازت نہیں ہے, پھر اس کا نام بھی درج نہیں ہے, تو کوئی اپنی نشانی یاد کرتے کرتے جس کا اپنا ووٹ ہے وہ خود یاد نہیں کر سکتا, ایک ایک کو ساتھ ساتھ نشانیاں یاد کرنی پڑتی ہے, پھر وہاں پہ پوچھنا پڑتا ہے, تو ایک ایسی ٹیکنیکل فالٹ ہے کہ ووٹ پول کرنا بھی بڑا مشکل ہے. پھر یہاں پہ انتظامیہ نہ ہونے کے برابر ہے, یعنی پولیس نہیں ہے, कोई मदद के आने के लिए कोई बंदोबस्त नहीं है। अभी एक जो जहां से मैं बात कर रहा हूँ इस्माइल खेल से, उसी पुलिस स्टेशन में एक बक्से को जलाया गया, फिर उसके बाद पुलिस को यानी फौज को बुलाया गया। अब तक तकरीबन एक घंटा हुआ कि उसके बाद फौज पहुंची है, यानी तमाम पोलिंग वहां पे उस पोलिंग बूथ में बंद कर दी गई है।
सही।
और तरीकेकार कुछ ऐसा है कि हुकूमती तरीकेकार जो है वो मुनासिब नहीं है।
हुकूमत की नुक्ता नज़र हमने सुना है, अभी हम चीफ मिनिस्टर साहब से हम ट्राई कर रहे थे खुद भी उनसे बात हो जाए, लेकिन वो एक टीवी चैनल से बात कर रहे थे, वो कह रहे हैं कि हमारा तो इसमें कोई किरदार नहीं है, इंतखाबात इलेक्शन कमीशन उसको होल्ड कर रहा है, हम तो सिर्फ सिक्योरिटी जहाँ पे रिक्वायर्ड है वो फराहम कर रहे हैं।
मैं यही कहना चाह रहा हूँ कि अभी भी यही पोजीशन है और लोगों की अफरा तफरी है, तो मैं तरीक़ेकार के मुताबिक जो बात करनी थी, यानी मौजूदा हुकूमत का सिस्टम भी नाकाम है, एक तो इंतजाम के निगरानी इलेक्शन हो रहा है, तो ये भी अगर अदलिया के निगरानी होता तो अच्छा होता, तो ये भी एक नाजायज सी बात है।
मियाँ इफ्तिखार साहब, उनसे हमारी गुफ्तगू हुई, वो हमने आपको सुनवाई, हमारा दोबारा रابطہ बहाल हो गया है डॉक्टर आबिद क्यूम सलेरी साहब से, हेड सस्टेनेबल डेवलपमेंट पॉलिसी इंस्टीट्यूट। डॉक्टर साहब, हमने आपसे यही सवाल किया था कि ये निज़ाम बजाते खुद कितना ज़रूरी है एक सस्टेनेबल डेवलपमेंट के लिए, रीइंस्टेट हो रहा है 10 बरसों के बाद KPK के अंदर, इससे पहले बलूचिस्तान में हो चुका है।
मेरा ख्याल है कि इस आज के इलेक्शन में जो भी खामियां और कुतुम रह गए, ये बात अप्रिशिएट करना पड़ेगी कि जिन दो वजूहत की बिना पे अर्थादराज से पाकिस्तान में बहुत सी चीज़ें होल्ड थी, खा वो मर्दमशुमारी है, खा वो बलदियाती इलेक्शन है, लॉ एंड ऑर्डर सिक्योरिटी इशूज के नाम पे, बलूचिस्तान और KP दोनों ने साबित कर दिया कि यहाँ पर पोलिटिकल विल होती है, वहाँ पर शायद ये चीज़ें जो है उस तरीके से मैटर नहीं करती। और यकीनन आज के इलेक्शन के बाद जिस तरह की भी जो 30 ईयर हुकूमत हमारे पास आती है, उसमें हमारे पास वो नेबरहुड वो काउंसिल्स हैं या विलेज काउंसिल्स हैं तहसील और डिस्ट्रिक्ट लेवल पे, तो सारे टीयर्स मुकम्मल होने से कम जो लोकल गवर्नमेंट पे डेवलपमेंट है वो डिवॉल्व होना शुरू हो जाएगी। KP एक और चीज़ में भी लीड ले चुका है कि उन्होंने प्रोविंशियल फाइनेंस कमीशन बनाने का ऐलान कर चुके हैं वो ऑलरेडी, जो हमारा नेशनल फाइनेंस कमीशन होगा उसके बारे में अक्सर ये कंसर्न्स पाए जाते थे कि सूबों को जो एटलीस्ट रिसोर्सेज दिए गए वो उस तरीके से नहीं लग सके जिस तरीके से चाहिए, उन इजाम में नहीं लग सके, यहाँ पे डेवलपमेंट की जरूरत है और उसके लिए एक प्रोविंशियल फाइनेंस कमीशन का होना जो है बहुत जरूरी था ताकि डिस्ट्रिक्ट लेवल पर डिस्ट्रीब्यूशन ऑफ रिसोर्सेज हो सके। तो अब जब डिस्ट्रिक्ट गवर्नमेंट आ जाएंगी, तहसील गवर्नमेंट आ जाएंगी, तो यकीनन जो आपके ज्यादा पसमानदा अजला है उनके लिए एक ज्वाज होगा और उनके लिए एक रैशनल होगी कि एडेड रिसोर्सेज हैं वो वहाँ तक ले जाए
पहुंचे।
तो मैं काफी पूरी उम्मीद हूँ, हमारे यहाँ बदकिस्मती से डेमोक्रेसी जो है वो लर्निंग बाय डूइंग है। ऑब्वियसली 5-10 साल का डेमोक्रेटिक पीरियड आने के बाद उसमें कोई 10 साल की जो अनडेमोक्रेटिक रूल है वो आ जाता है, तो इवॉल्व हो रही है इसका सेल्फ इवॉल्विंग सिस्टम। लेकिन कम अज कम आज के इलेक्शन के मुताबिक जो भी निकले, जो थर्ड ईयर मुकम्मल होना है वो मेरे लिए इसमें बड़ी ऑप्टिमिज्म है।
बहुत शुक्रिया डॉक्टर आबिद क्यूम सलेरी साहब, आपने हमें ज्वाइन किया, आप हमारे साथ रहे। और सामिन, मियां इफ्तिखार साहब का क्रिटिसिज्म था, हमने कोशिश तो की कि गवर्नमेंट से हमें कोई ज्वाइन कर सकता लेकिन उसमें हमें कामयाबी नहीं हुई है। ब्रिगेडियर असद मुनीर साहब, उनका एक इंडिपेंडेंट एनालिसिस है जो हुकूमत के नुक्ते नज़र के करीब है, वो हम आपको सुनवाते हैं। उनके ख्याल में ये KPK की हुकूमत या वहाँ पर जो इंतखाबात हो रही हैं उनके बकौल वो बाकी सूबों की नस्बत क्यों कर बेहतर हैं, उनका ये आर्ग्यूमेंट था, हमने उनका इस इस्तदलाल को मज़ीद एक्सप्लोर किया, उनसे आइए जानते हैं।
ये इसलिए अच्छा है कि देखें, आप सन 85 से यहाँ पर MNA और MPA ने एक काम संभाल लिया है जो कि इन लोकल बॉडीज का काम है कि वो ये तरक्याती मंसूबों पे पैसे लेते हैं और उनको डिवेलप करते हैं, जो उनका काम नहीं है वो काम उनका कानून साजी है। तो ये जब लोग आएंगे तो ये जो है ना, लोगों के जो गाँव के लोग हैं उनके छोटे छोटे मसाइल हैं जिनके लिए फर्ज किया नौशहरा का एक गाँव है तो उनको नौशहरा आना पड़ता है या पिशावर जाना पड़ता है, तो वो चीजें ये खत्म होंगी और लोकल लेवल पर ये डिस्प्यूट भी रिजॉल्व करेंगे। उसके बाद वहां पर जो महकमे हैं उनको भी ये जो इलेक्टेड लोग हैं ये उस पर नजर रखेंगे और अपने मनसूबे भी बनाएंगे कि जी ये हमारे ترقیاتی
exactly.
یہ ایک اچھی وہ ہے.
برگیڈی صاحب آپ کا میں ایک سٹیٹمنٹ دیکھ رہا تھا, آپ نے اس میں یہ فرمایا کہ کے پی کے اندر جو گورنمنٹ جس طریقے سے اقتدار نچلی سطح پہ لے جا رہی ہے وہ باقی صوبوں کی نسبت بہتر ایک میکانزم ایوالو ہوتا ہوا نظر آتا ہے, لیکن وہاں تو تنقید یہ ہے اس حکومت کے اوپر کہ وہ تو کلیئر ہی نہیں ہے کہ صوبائی یہ ضلعی حکومتوں کو انہوں نے امپاور کتنا کرنا ہے, نیا جو ناظم ہوگا اس کے پاس کیا اختیارات ہوں گے, اور وہاں یہاں تک کہ اس کی نیتوں تک پہ شبہ ہے کہ اگر پی ٹی آئی وہاں پہ پی ٹی آئی اس کی جو کوئلیشن ہے وہ نہیں جیتتی ہے تو شاید وہ اختیارات نہ ملیں ان ضلعوں کے ناظمین کو یا ہیڈز کو, تو آپ کیسے دیکھ رہے ہیں؟
میں دیکھیں یہ تینوں صوبوں نے پنجاب کے خیبر پختونخوا اور سندھ نے 2013 میں یہ جو لوکل گورنمنٹ کا ایکٹ پاس کیا اور پارلیمنٹ سے, اس ایکٹ کے مطابق جو ہے نا یہ حکومتیں کام کریں گی, لیکن کیونکہ اس میں ہر ایک چیز کو کرنے کے لیے رول آف بزنس بنانے پڑتے ہیں جو وہ ابھی تک فائنل نہیں ہوئے, مطلب ہے اس کے اوپر ڈیبیٹ بھی ہوئے ڈسکشن بھی ہوئے لیکن وہ ابھی تک انہوں نے شائع نہیں کیے, تو جو وہ ہے ایکٹ ہے اور جو اس کے لحاظ سے تینوں کا اگر پڑھے تو کے پی کے میں ایک ولیج کونسل بنی ہوئی جو کہ اوروں میں نہیں ہے, اس ولیج کا آپ دیکھیں چھوٹا گاؤں ہے, اس میں اس کا جو ناظم ہوگا وہ وہاں پر جتنے بھی سرکاری کوئی محکمے ہیں فرض کیا وہاں پر ریونیو والا پٹواری ہے, وہاں پر اسپتال ہے, گورنمنٹ کا سکول ہے, جو چیزیں وہ
جی. یہ بریگیڈیر صاحب منیر صاحب کا انالیسس تھا کہ وہ کہتے ہیں کہ نچلی سطح پہ جو مختلف سسٹم ایوالو کیا گیا ہے وہ بہتر ایک نظام کو ریفلیکٹ کرتا ہے. کوئکلی ہمارے پاس لاسٹ 3 منٹ اب باقی رہ گئے ہیں, یحییٰ حسینی صاحب نے ہمیں جوائن کیا اور بات ہم کریں گے کرکٹ پہ. پاکستان نے 1.5 سال کے بعد زمبابوے کے خلاف جو پاکستان کا ٹور کر رہی ہے بڑے نامساعد حالات میں, سخت سیکیورٹی میں, اور گزشتہ روز جو اطلاعات مل رہی ہیں میڈیا رپورٹس اس کے مطابق ایک ناخوشگوار واقعہ بھی پیش آیا, اس کے باوجود یہ دورہ مکمل کرنے کا ارادہ رکھتی ہے زمبابوے کی ٹیم اور پاکستان یہ سیریز جیت چکا ہے. دونوں زاویوں سے بات کرتے ہیں. یحییٰ, اوور ٹو یو, اسپورٹس جرنلسٹ, اسپورٹس اینکر, آپ کے خیال میں پاکستان کے لیے بھلے نسبتاً ایک کمزور سائڈ ہوگی زمبابوے کی, لیکن یہ جیت کتنی ضروری تھی؟
فرسٹ آف آل تھینک یو ویری مچ اسد, اور جہاں تک آپ نے جیت کی بات کی تو جیت تو پاکستان کو بہت اشد ضرورت تھی, لیکن جیت سے کام بنے گا نہیں. پاکستان 2-0 سے سیریز میں جو ہے وہ آگے ہے, لیکن تیسرا میچ بھی پاکستان کے لیے جیتنا ضروری ہے, کیونکہ اگر پاکستان کو 2017 میں آئی سی سی چیمپئنز ٹرافی جو انگلینڈ میں منعقد ہوگی کوالیفائی کرنا ہے, تو پہلے یہ سیریز 3-0 سے جیتنی ہوگی اور اس کے بعد سری لنکا کے خلاف سیریز میں کامیابی حاصل کرنا ہوگی.
صحیح. اظہر حارث دو بڑے ریلائبل بیٹس مین کے طور پہ سامنے آئے جو کنسسٹنٹ ہیں اپنی پرفارمنس میں, تو کیا پاکستان کے کرکٹ فینس کے لیے یہ کوئی ایک کیا کہنا چاہیے سکھ کا یا ریلیف کا وہ سانس لے سکتے ہیں؟
یہ تھوڑا سا قبل از وقت ہو جائے گا سر, کیونکہ ٹھیک ہے 5 میچوں میں اب تک اظہر علی نے 2 سینچری اور 2 ڈس سینچری کے ساتھ 390 رنز اسکور کیے ہیں, اور اس سیریز میں دوسری مرتبہ 50 سے زیادہ رن بنانے میں 2 میچوں میں کامیاب ہوئے ہیں حارث سہیل, لیکن اس پائی کی بالنگ ہے نہیں زمبابوے کے پاس, تو اس ٹیم کا اصل ٹیسٹ ابھی ہونا باقی ہے, اظہر علی کی کپتانی کا ٹیسٹ ہونا بھی باقی ہے, اور یہ کہہ دینا کہ آپ کو ایک ریلائبل بیٹسمین مل گئے شاید یہ بہت قبل از وقت ہوگا.
نیا ٹیلنٹ بہت انٹروڈیوس کیا گیا, کہاں پہ آپ کو سب سے زیادہ انسپریشن نظر آتی ہے یا ٹیلنٹ نظر آتا ہے؟
ٹیلنٹ تو دیکھیں پاکستان میں بے پناہ ہے, لیکن اس ٹیلنٹ کو وہ جوری چاہیے پاکستان کو جو اس ٹیلنٹ کو تراشے. انفارچونیٹلی پاکستان کرکٹ کے ساتھ ایک بڑا مسئلہ یہ رہا ہے کہ لڑکے پاکستان کرکٹ میں نمودار ضرور ہوتے ہیں لیکن پھر ان کو سنبھالا نہیں جاتا, اور ہماری کرکٹ میں آپ کو بہتات ملے گی ایسے کرکٹرز کی جو ایک ایک دو دو میچ کھیل کر تاریخ کا حصہ بن گئے ہیں. تو پاکستان کے لیے بڑا فارچونیٹ ہے کہ اچھے کرکٹرز آ رہے ہیں, لیکن انہیں کس طرح آپ استعمال کرتے ہیں, کس طرح انہیں ٹیم کا حصہ بناتے ہیں, یہ
کچھ سینئر کرکٹر بھی واپس آئے ہیں اور ان کی واپسی ایسے ہی ہے جیسے وہ ایک بڑا کریکٹر ہوتا تھا کہ ٹارزن کی واپسی, شعیب ملک بڑا عرصہ اسٹرگل کرتے رہے لیکن بڑی شاندار سینچری کے ساتھ کم بیک کیا, دوسرا میچ بھی بہتر کھیلے, کیا کہیں گے؟
ٹارزن کی واپسی تو میں نہیں کہوں گا سر, یہ تھوڑا سا زیادہ ہو جائے گا, کیونکہ شعیب ملک آپ کے لیے ایک اچھے کھلاڑی ہیں اور حالیہ عرصے میں انہوں نے جس طرح کی کارکردگی کا مظاہرہ کیا ہے اور انہوں نے ثابت کیا ہے کہ ابھی ان میں کچھ رمق باقی ہے, ابھی ان کی کچھ کرکٹ باقی ہے, تو دیکھیں پاکستان ٹیم کے پاس سے آپ کے پاس شاید آفریدی
کوئکلی یحییٰ یہ کل جو ایک ناخوشگوار واقعہ ہے اس کے باوجود زمبابوے کا اس سیریز کو مکمل کرنا کتنی بڑی کمٹمنٹ ہے ان کی پاکستان کے لیے اور کرکٹ کے لیے؟
دیکھیں اصل اس وقت تو پوری دنیا میں ایسی ہی سچویشن ہے, کوئی جگہ ایسی نہیں ہے جس کو آپ کہنے کے محفوظ ہے, और अच्छा साइन है जिम्बाब्वे की क्रिकेट टीम पाकिस्तान आई है, लेकिन जिस अंदाज में वो सारे मामला चले हैं पाकिस्तान क्रिकेट के लिए बहुत बेहतरीन।
बहुत शुक्रिया याया हुसैनी, आपने मैं ज्वाइन किया। सामीन इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने इख्तिताम को पहुंचता है। प्रोड्यूसर है हमारे साथ अंजुम मेरल गिल और अरिशा खान, जबकि स्टूडियो इंजीनियर जैन जॉन ड्राइडन और डैन क्राफ्टन। असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।